आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Bye.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
देशको पापलाई मेटाइ दिनु होस्।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थी नाममा आज पनि तपाईँ सबैलाई मेरो नमस्कार, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो कार्यक्रममा पनि। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यहोशू 4 र 5 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहोशू 4 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ दुई सम्झनाहरूका निर्माण। हरेक कुलबाट एक एक गरी 12 पुरूषहरूलाई यर्दन नदीबाट 12 ढुङ्गाहरू ल्याउन नियुक्त गरिए र अर्को 12 ढुङ्गाहरू यर्दन नदीको बीचमा सम्झनाको रूपमा खड़ा गरिएका छन्। सन्दुक बोक्ने पुजारीहरू नदी तर्छन् र नदीको पानी अघिको जस्तै सामान्य बहाईमा फर्कन्छ। परमेश्वर यहोशूलाई प्रशंसा गर्नुहुन्छ। ढुङ्गाहरूको दुई स्थापनहरू सम्झनाको निम्ति स्थापित गरिएका छन्। यहोशू 4:1-3 पदमा भनिएको छ, जब सबै मानिसहरू पार तरिसके तब परमप्रभुले यहोशूलाई भन्नुभयो, मानिसहरूबाट 12 पुरूषहरू कुलै पछि एक एक पुरूष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दिए, यर्दन नदीको बीचमा पुजारीहरूको खुट्टाले टेकेको ठाउँबाट 12 ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याऊ र आज राति तिमीहरू जहाँ डेरा हालेर बसौ त्यहाँ राखिदेऊ। यसकारण इसरायलीहरूबाट यहोशूले कुलै पछिको एक एक गरी चुनेका 12 बोलाए अनि यो नै तिनीहरूले गरे। अनि 8 पदमा हामी पढ्दछौ, परमप्रभुले यहोशूलाई भने अनुसार यहोशूको आदेश पालन गरेर इसरायलका कुलको संख्या अनुसार इसरायलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेको ठाउँमा राखे। 12 ढुङ्गाहरू यर्दनको बीचबाट ल्याइयो र नदीको पश्चिम किनारमा राखियो, जुन इसरायलीहरूको पक्षमा सहायतामा परमेश्वरले देखाउनु भएको उहाँको महान शक्तिको स्मृतिहरू यादहरू थिए वा याद दिलाउने कुराहरू थिए। अनि 9 पदमा भनिएको छ, करारको सन्दुक बोक्ने पुजारीहरूको खुट्टाले टेकेको ठाउँ अर्थात यर्दनको बीचबाट ल्याएका 12 ढुङ्गा यहोशूले उभ्याए, ती आजको दिनसम्म त्यही छन्। यसको मतलब ती ढुङ्गाहरू त्यस बेलासम्म त्यहाँ थिए जब यहोशूले यो रेकर्ड गरेको थियो वा रेकर्ड लेखेको थियो। अहिले यस खण्डसँग हाम्रो निम्ति महान आत्मिक महत्व र अर्थ छ। रोमीको पुस्तकमा पाउल प्रेरितले लेख्छन्, तब हामी के भनौं कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं? त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौं अझ कसरी त्यसैमा जिउने? अथवा के तिमीहरू अजान छौ? हामी सबै जति जनाले ख्रिष्टमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं। यसकारण त्यस बप्तिस्माद्वारा हामी उहाँसँगै गाडियौं। जसरी ख्रिष्ट मरेकोबाट पिताको महिमाद्वारा ब्युताउनु भयो, त्यसरी नै हामी पनि नयाँ जीवनको चालमा हिँडौं। मेरो मित्र, म तपाईँलाई भनौं, ख्रिष्ट तपाईँ र मेरो निम्ति मृत्युमा जानुभयो अनि त्यो नै यहाँ हाम्रो अगाडि यहोशूको पुस्तकमा स्थापित गरिएको छ। 12 ढुङ्गाहरू मृत्युको पानीमा राखिए। यर्दनमा ती 12 ढुङ्गाहरू राखिए जुनले ख्रिष्टको मृत्युको बारेमा बताउँछ। अनि 12 ढुङ्गाहरू यर्दन नदीको बीचबाट निकालिए र नदीको पश्चिम किनारमा खड़ा गरिए, जुनले ख्रिष्टको पुनरुत्थानको प्रतिनिधित्व गर्दछ। येशू ख्रिष्ट 2000 वर्ष अघि मर्नुभयो र पाउलले रोमी 6 स्पष्ट पार्दछन् कि हामी उहाँसँगै उहाँको मृत्युमा पहिचान भएका छौं। यो अति नै दुर्भाग्यवश कुरा हो कि रोमी 6 बप्तिस्मा शब्द एक भाषाको लिपि अर्को भाषाको वर्णमालामा लेखिएको थियो, अनुवाद गरिएको थिएन। यसको ग्रीक शब्द हो बप्तिजो र यसको प्राथमिक अर्थ यहाँ पानीसँगको कुनै सम्बन्धमा छैन। यसले पहिचानको बारेमा बताउँछ। हामी ख्रिस्टसँग उहाँको मृत्युमा पहिचान गरिएका छौं र जब उहाँ मर्नुभयो मेरो मित्र उहाँ हाम्रो निम्ति मर्नुभयो। उहाँको मृत्यु हाम्रो मृत्यु थियो। जब उहाँ मृत्युबाट पूर्ण ब्योति उठ्नुभयो तब हामी मृत्युबाट जी उठ्यौं र आज हामी जीवित ख्रिस्टसँग जोडिएका छौं। मित्र, तपाईँ र म उहाँसँग जोडिएका तथ्यको नापमा मात्र तपाईँ र म सम्पूर्ण आत्मिक आशिषहरूको आनन्द उठाउन सक्छौ। म विश्वास गर्छु कि तपाईँले यसको थाहा पाउनुहुन्छ। हामी उहाँसँग पहिचान भएका छौं। अहिले जब इसरायलका सन्तानहरू यर्दन नदी पार तरे तिनीहरू पलिस्तिनको नागरिकहरू बने। तिनीहरू त्यस मुलुकसँग सदाको निम्ति पहिचान भए, यति धेरै कि आज यस घड़ीमा पनि तिनीहरू पलिस्तिनको यहुदी भनेर जानिन्दछ। अब जब तिनीहरू मुलुकबाट बाहिर अर्को मुलुकमा हुन्छन् तिनीहरू भौतारी हिँड्ने घुमन्ते यहुदीहरू भनिन्दछ। मित्र, यस तथ्यलाई अर्को महान तथ्यसँग बाँधौं। जब मेरो मित्र तपाई ख्रिष्टमा आउनुभयो र तपाईँको उद्धारकर्ताको रूपमा उहाँलाई ग्रहण गर्नुभयो, उहाँको मृत्यु तपाईँको मृत्यु बन्यो र उहाँको पुनरुत्थान तपाईँको पुनरुत्थान। जब तपाई यस पहिचानबाट भौतारी जानुहुन्छ केवल क्षणिक समयको लागि पनि, यो अत्यन्त दुःखपूर्ण अर्थको सोच्नुहोस्। पाउले एफिसियन विश्वासीहरूलाई धन्य सत्यको लेखे एफिसी 2:4-7 पदमा, तर परमेश्वरले कृपा निधान भएर उहाँको महाप्रेमले गर्दा हामीलाई प्रेम गर्नुभयो। हाम्रो अपराधद्वारा हामी मरेका थियौं तापनि हामीलाई ख्रिष्टको साथसाथै सजीव पार्नुभयो। अनुग्रहद्वारा उद्धार पाएका छौं र ख्रिष्ट येशूमा हामीलाई उहाँ सँगसँगै उठाउनुभयो र उहाँ सँगसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो कि आउँदो युगमा ख्रिष्ट येशूमा हामी प्रति भएको दयाबाट उहाँले आफ्नो अनुग्रहको अत्यन्त सम्पत्ति देखाउनलाई हो। जब उहाँ मर्नुभयो उहाँ तपाईँको पापको लागि मर्नुभयो ताकि तपाईँले जीवन पाउनुहोस्। जब उहाँ मृत्युबाट पुनः जी उठ्नुभयो तब उहाँको जीवन तपाईँको जीवन बन्यो। अहिले तपाईँ जीवित परमेश्वरसँग जोडिनु भएको छ। मेरो मित्र, यो परमेश्वरको वचनको महान सत्यता हो। अनि 19-22 पदमा भनिएको छ, पहिलो महिनाको 10 दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आई यरिहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए। तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती 12 ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे। अनि तिनले इसरायलीहरूलाई यसो भने, पछि तिमीहरूका बाल बच्चाले अथवा बाबुहरूसँग यी ढुङ्गाहरूको अर्थ के हो भनेर सोधे भने तिमीहरूले आफ्ना बाल बच्चाहरूलाई यसो भनेर बताइदिनौ, इसरायलीहरूले यर्दन नदी सुक्खा जमीनमा टेकेर तरेका थिए। मित्र, यदि तपाईँ यस अनुच्छेदबाट आत्मिक पाठ लिन चाहनुहुन्छ भने हाम्रो निष्कर्ष खालि यो मात्र हुन सक्छ कि हाम्रो बाल बच्चाहरूलाई सुसमाचार सिकाउनु पर्छ। माता पिताको कार्यभार आफ्ना बाल बच्चाहरूलाई सुसमाचार दिनु हो र उद्धारको ज्ञानमा डोर्याउनु हो। 23-24 पदमा भनिएको छ, जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुन्जेल हाम्रा सामुन्ने सुकाउनु भएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुन्जेल यर्दन नदीको पानी पनि सुकाउनु भएको थियो। पृथ्वीका सारा मानिसहरूले परमप्रभुको भौलीको सामर्थ्य थाहा पाउन् र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान्न भन्ने ध्येयले यो सब भएको हो। मित्र, परमेश्वरले इसरायलको सन्तानहरूको निम्ति जे जति काम गर्नुभयो त्यो तिनीहरूको फाइदा र तपाईँ र मेरो फाइदाको लागि गर्नुभयो। उहाँले यो यसकारणले गर्नुभयो ताकि पृथ्वीका सम्पूर्ण मानिसहरूले परमेश्वरको हात वास्तवमा सामर्थ्य रहेछ भन्ने कुरा जान्न सकुन्। यो उद्देश्य कनानीहरूले इसरायलका सन्तानहरू यर्दन नदी पार गरे भन्ने खबर सुन्ने बित्तिकै रेखाचित्रद्वारा स्पष्ट रूपले पूरा भयो। यस अध्यायमा याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू यी हुन्। सन्दुक अघि लगिन्दछ र यर्दन नदीको विभाजन गरिदिन्छ। मोसाको लौरोले होइन, सन्दुक अघि जान्छ, पुजारीहरूद्वारा बोकिएको थियो। ख्रिष्ट हाम्रो अघि मृत्युद्वारा जानुहुन्छ तर उही समयमा यो जीवनद्वारा हामीसँग जानुहुन्छ। यर्दन हाम्रो होइन तर ख्रिष्टको मृत्युको जनाउने एक विशेषता हो। यसपछि हामी यहोशू 5 पनि लागिहालौं। यहाँ हामी देख्छौ विजयको लागि शर्त। यस अध्यायमा हामी सिक्छौं कि खतनाको संस्कार वा धार्मिक कृत्य गरिएको थियो, मन्न सकियो र तिनीहरूले त्यस मुलुकको अन्न खान आरम्भ गरे। अन्तिममा यहोशू परमप्रभुको अदृश्य क्याप्टेनसँग भेटघाट गरे, सेनापतिसँग भेटघाट गरे।
यहोशूलाई यस समयमा यो दर्शनको आवश्यक परेको थियो। यो नै तीन कुराहरू देख्नलाई महत्वपूर्ण छन्। सबभन्दा पहिले हामी देख्नेछौ अमोरीहरूमा डर त्रास खस्दछ। पाँच अध्यायको एक पदमा भनिएको छ, यर्दन वारी पश्चिमतिरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले इसरायलीहरूको निम्ति तिनीहरू पार नतरुन्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनु भयो भन्ने कुरा जब सुने तब इसरायलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इसरायलीहरूको सामना गर्ने साहसै रहेन। त्यस बेला यर्दन नदी बाढ़को प्रगति वा बाढ़को अवस्थामा भएकोले गर्दा अमोरीहरू र कनानीहरूले आशा गरेका थिएनन् कि इसरायलीहरू त्यस बाढ़ले भरेको नदी तर्न सक्छन्। तिनीहरूले यही आशा गरेका थिए कि बाढ़को समय पूरा भएपछि मात्र तिनीहरूले यर्दन नदी तरेर आउनेछन्। तिनीहरूले सम्भवत यो सोचे होला कि तिनीहरूसँग युद्धको निम्ति तयार हुने थुप्रै समय थियो र परमेश्वरले ती इसरायलीहरूलाई त्यस बाढ़ले भरिएको नदीबाट पार गराउनु भयो भन्ने कुरा पत्ता लगाउने काम तिनीहरूको निम्ति आश्चर्यचकितको कुरा थियो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि नयाँ पीढ़ीहरू खतना गरिए। दुईदेखि पाँच पदमा भनिएको छ, यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, पत्थरका गर्दहरू बनाएर फेरि दोस्रो पल्ट इसरायलीहरूलाई खतना गर। तब यहोशूले पत्थरका गर्दहरू बनाएर गिलभित हायरलोथमा इसरायलीहरूको खतना गरे। यहोशूले खतना गर्नु परेको कारण यही थियो कि जतिजना मानिसहरू अर्थात योद्धाहरू मिश्रबाट आएका थिए तिनीहरू सबै मिश्रबाट निस्केपछि उजाड स्थानको यात्रामा मरिसकेका थिए। मिश्र देशबाट जति निस्केर आएका थिए सबैको खतना भएकै थियो तर मिश्र देश छोडिसकेपछि उजाड स्थानको यात्रामा जन्मेको जति कसैको पनि खतना भएको थिएन। दुवै आत्मामा र वास्तविकतामा इसरायलका सन्तानहरूले खतनाको धार्मिक कृत्य वा संस्कारलाई पालन गरेका थिएनन् जुन अब्राहमिक करारको चिनो थियो। इसरायलका सन्तानहरू उजाड स्थानमा 40 वर्षसम्म पदभ्रष्ट भएर बहुतारी रहे। मिश्र देशबाट निकाली ल्याएका सबै पुरानो पीढ़ीका मानिसहरू जो युद्धका मानिसहरू थिए मरिसकेका थिए तर परमेश्वरले तिनीहरूलाई सन्तान बाल बच्चा दिनुभएको थियो र तिनीहरूलाई नै परमेश्वरले परमेश्वरको आज्ञा अनुसार यहोशूले खतना गरे। यस समयमा परमेश्वरले मिश्रको अपमान तिनीहरूबाट गुडाइदिनुभयो। मिश्रको अपमान चाहिँ मिश्री दासत्वको पहिलो वर्षहरू अवधिमा थियो। यो धार्मिक कृत्य वा संस्कारको उपेक्षा गरिएको थियो, व्यवस्था गरिएको थियो र यो उपेक्षा वा व्यवस्था उजाड स्थानको पद भ्रष्ट भई भौतारी हिँडिरहेको अवधिमा पनि निरन्तर जारी रह्यो। त्यसकारण यहोशूले इसरायलका सन्तानहरूलाई खतना गरेको स्थानलाई गिलगाल भनियो जुनको अर्थ हो गुडाइदिनु। अनि दश पदमा भनिएको छ, जब इसरायलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे तब तिनीहरूले 14 दिनको साँझमा यरिहोको मैदानमा नै निस्तार चाड मनाए। यो चाहिँ सालको वसन्त ऋतुमा थियो अर्थात पछौटे वर्षहरूको समयमा। इसरायलीहरूले खतनाको संस्कार पूरा गरे त्यसपछि निस्तार चाड मनाए। मिश्रको अपमान इसरायलबाट गुडिसकेको थियो। परमेश्वरले अब्राहमको भावी सन्तानहरूलाई त्यो मुलुक दिने प्रतिज्ञा गर्नुभएको थियो र त्यो प्रतिज्ञा वास्तविकता हुन आँटेको थियो। यो सबैसँग आज हाम्रो निम्ति आत्मिक सन्देश छ। पुरानो स्वभाव र पुरानो मनुष्यत्व असल छैन। पुरानो स्वभावले आत्मिक आशिषहरूको अधिकार गर्न सक्दैन। अरू त के, पुरानो स्वभावले आत्मिक आशिषहरूको आनन्द भोग उठाउन पनि सक्दैन। पुरानो स्वभावले कनान मन पराउने छैन, न त स्वर्गीय स्थानै वा स्थानमा भएका कुनै कुरालाई नै मन पराउने छ। गलाती 5:17 पदमा पावलले लेख्छन्, किनभने शरीरले आत्माको विरूद्धमा लालचा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको अर्को एकको विरूद्ध अर्को हुन्छ। पावल यो कुरा पत्ता लगाएका थिए कि पुरानो स्वभावमा कुनै पनि असल कुरा थिएन। तिनले यो पनि पत्ता लगाउँछन् कि नयाँ स्वभावमा नयाँ मनुष्यत्वमा पनि कुनै शक्ति छैन। रोमी 7 अध्यायमा यो कुरा देख्छौ। इसरायलको सन्तानहरूको खतनाले त्यो तथ्यको महसुस गर्यो, तथ्यको थाहा पायो। 11-12 पदमा भनिएको छ, यसरी तिनले परमप्रभुको सन्दुकलाई सरको वरिपरि एकचोटि घुमाए र तिनीहरू छाउनीमा आए र त्यही बास बसे। यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक उठाए। हामीलाई भनिएको छ कि मन्न नयाँ नियममा ख्रिष्टको तस्विर थियो। येशूले भन्नुभयो युहन्ना 6:49-51 पदमा, तिमीहरूका पिता पुर्खाहरूले वनमा मन्न खाए र मरे, कि कोही मानिसहरू त्यो खाएर नमरोस्। स्वर्गीयबाट असल ओडलेको जीवित रोटी म नै हुँ। यो रोटी कोही मानिसले खायो भने सधैँभरि जिउनेछ, र त्यो रोटी जो म संसारको जीवनको लागि दिनेछु मेरो देह हो, मेरो शरीर हो। मण्डले ख्रिष्टको उहाँको मृत्युमा प्रतिनिधित्व गर्दछ। उहाँ नै एक हुनुहुन्छ जो यस संसारमा धेरैको उद्धारको निम्ति जीवन प्राण दिन आउनुभयो। जब इसरायलीहरू कनानमा आइपुगे, मन्ना स्वर्गीयबाट झर्न थामियो र तिनीहरूले त्यस मुलुकको अन्न खान आरम्भ गरे। यसपछि हामी देख्नेछौ कि ईश्वरीय निरीक्षक 13-15 पदमा भनिएको छ, ती सातजना पुजारीहरूले भेड़ाका सिंहका सातवटा तुरही बोकेर परमप्रभुको सन्दुकको अघि अघि तुरही बजाउँदै हिँड्दै रहे। हतियार भिड्ने मानिसहरू तिनीहरूको अघि लागे र पछाडि हिँड्नेहरू परमप्रभुको सन्दुकको पछि लागे। पुजारीहरू चाहिँ तुरही फुक्दै हिँडे। यसरी दोस्रो दिन पनि तिनीहरू शहर एकचोटि घुमेर छाउनीमा फर्के। 6 दिनसम्म तिनीहरूले यसै गरे। 7औं दिन बिहान झिसमिसेमै तिनीहरू उठे र त्यही रीतिले शहर घुमे। केवल त्यस दिन तिनीहरूको 7 चोटि शहर घुमे। यो यहोशूको बुलावट हो। यो उही मिद्यानको बेसीमा जलिरहेको पोथ्रामा मूसाको बुलावट जस्तै हो। मूसालाई तिनको जुत्ता फुकाल्न भनिएका थिए, किनकि तिनी उभिएको भूमि पवित्र थियो। अहिले इसरायलका सन्तानहरूले यर्दन नदी पार तरिसकेका थिए र अर्को पारीपट्टि शिविर हालेर बसेका थिए, क्याम्प हालेर बसेका थिए। एक बिहान सम्भवत यहोशू उठेर चारैतिरको दृश्यतिर हेरे होला। यो अति नै प्रभावशाली दृश्य थियो। तिनको वरिपरि इसरायलका 12 कुलका शिविरहरू वा क्याम्पहरू खड़ा थिए। जब तिनले हेर्थे, म सोच्दछु तिनी केही अहम वा शानको नजरले हेर्थे। तिनी नै प्रधान सेनापति र इन्चार्ज थिए। अहिले यो परमेश्वरको दूत त्यहाँ उपस्थित भयो। जब तिनले यसरी अहम र शानको नजरले हेरे, तब तिनको वा तिनले आफ्नो सामने हातमा नाङ्गो तरवार लिएका एकजना मानिस उभिरहेका देखे। यहोशूले सोचे, त्यो हातमा नाङ्गो तरवार लिएको मानिस को हुन्? यस्तो लाग्छ कि तिनको सामने यहाँ प्रधान सेनापति खड़ा भएको तिनलाई थाहा छैन। म स्वयं नै तिनी कहाँ गएर त्यस व्यक्तिलाई हप्काई आफ्नो स्थानमा धपाउन उचित कुरा छ। यसकारण यहोशू तिनी कहाँ गए र सोधे, त हामी तर्फको होस् कि कुन तर्फको होस्? कुनै कुनै अनुवादले भन्छ, त हामी तर्फको होस् कि हाम्रो शत्रु तर्फको? अर्को शब्दमा तिनले सोधे, कसले तरवार निकाल्न आज्ञा दियो तँलाई? त्यसपछि त्यस ईश्वरीय जन, जसको सम्बन्धमा विश्वास गर्छु कि ख्रिष्टको पूर्व अवतार हो, तिनी कहाँ फर्केर भने, होइन, तर परमप्रभुको फौजको कप्तान भएर यहाँ म आएको हुँ। अब यहोशूको प्रतिक्रियाको ध्यान दिनुहोस्। तब यहोशूले जमीनमा घोप्टो परेर दण्डवत गरे। देख्नुभयो, यहोशूले सिके कि प्रधान सेनापति त तिनको शिविर र क्याम्पमा रहेनछ, बरु तिनी अरू कुनैको नेतृत्व मुनि रहेछन् र तिनी त्यहाँबाट आज्ञा निर्देशनहरू लिने रहेछन्। यो हामी अर्को अध्यायमा देख्नेछौ। जब तिनले परमप्रभुको निर्देशन अनुसार आफ्नो सैनिकहरू 7 दिनसम्म यरियोको सरको वरिपरि अगाडि बढ़ाउँछन्, यदि तपाईले 6औं दिनमा उसलाई रोकेर भन्नुभए, हेर प्रधान सेनापति यहोशू, यो काम गराई त मूर्खता जस्तो देखाइ पर्दैछ, तिनले सम्भवत भन्ने थिए। बिल्कुलै म पनि त्यही नै सोच्दछु, मलाई पनि त्यस्तै लाग्दछ। तब किन यो गरिरहेको त? तिमी नै खास निर्देशन आज्ञा दिने पोजिशनमा छौ, कमान्ड गर्ने पोजिशनमा छौ। तब यहोशूले भन्ने थिए, तिमी गलत सोचिरहेका छौ यस सम्बन्धमा। म भन्दा माथिको कोही एकजना छ जसबाट यो आज्ञा निर्देशन पाउँछु। म त खाली रैंकमा मात्र प्रधान सेनापति हुँ। म यो गरिरहेको छु किनभने यो गर्न मलाई आज्ञा भएको छ। अर्को दिनदेखि तिनको नेतृत्वमा विजयहरूको हामी देख्न आरम्भ गर्नेछौ। तबसम्मलाई परमप्रभु परमेश्वरले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
यसो बिहेन पलभरमा बिति जानेछ, बिहानी सितको थोपा जस्तै हातमा थाम्दा बिलाइ जाने हो। यो जिन्दगी यीशुले जीवन को अंत कहीं छैन, यीशुमा जीउने जीवन को अंत कहीं छैन। ख्रीष्ट को न्यानो काखमा मृत्यु को आभास छैन, यो जिंदगी सर्वस्वयेशुलाई दी सम्हाली राखौ यो जीवनलाई, सर्वस्वयेशुलाई दी ख्रीष्टको अनन्त प्रेममा मृत्युको आभास छैन, यो जिन्दगी यीशु बिहेन पलभरमा बेकी जानेछ, बिहानी शीतको थोपा जस्तै हातमा थाम्दा बिलाइ जाने हो, यो जिन्दगी
श्रोता। अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473536679847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।